بسم الله الرحمن الرحيم. فسارعوا، دوڑو، تیزی دکھاؤ، جلدی کرو. الى مغفرة من ربكم، اپنے رب کی مغفرت کی طرف. افسوس یہ ہے کہ گناہ کرنے میں تو ہم فوراً کر لیتے ہیں، گناہ میں نہیں سوچتے، اب توبہ کرنے میں سوچتے ہیں. یہی اللہ تعالیٰ فرما رہے ہیں، جلدی کرو، گناہ تو کر چکے نا، اب توبہ کر لو جلدی. تو جو سچی توبہ کر لے گناہ معاف ہو جائیں گے، آج تک کے معاف ہو جائیں گے، کل پھر ہوگا، پھر کل پھر توبہ کر لیں گے. اتنی سی بات اللہ تعالیٰ ہمیں سمجھا دے تو لوگ سمجھتے ہیں توبہ کر کے پتہ نہیں پھر گناہ ہو گیا تو کیا ہوگا. ابھی بھی جو کر رہے ہیں تو ابھی کیا ہو رہا ہے، ابھی بھی تو آسمان نہیں پھٹ رہا ہے، زمین دھنس نہیں رہی ہے، یہ اللہ تعالیٰ کا علم و کرم ہے. پھر لیکن اگر یہ سارے گناہ ہم لے کے گئے تو پھر ہمارے پاس کون سا پلڑا کس میں جائے گا بتائیے، جب سب تولے جائیں گے. اگر ہم سچی توبہ کر لیں آج تو پچھلے جس کی عمر جتنی 40 سال ہے، 30 سال ہے، 60 سال ہے، سارے گناہ اللہ تعالیٰ معاف فرما دیں گے. صرف سوائے وہ حقوق واجبہ کے جو کسی کے دینے ہیں، مال دینا ہے، کسی کا حق دبایا ہے، اس کے علاوہ اور سارے گناہ جو اللہ کے ہم نے نافرمانی کیے اللہ تعالیٰ سب معاف فرما دیں گے. اور سوائے اس کے جیسے نماز ہے، فضائے عمری اور زکوٰۃ نہیں دیے پچھلے برسوں کی، تو وہ تو ادا کرنی پڑی، وہ بھی تھوڑی تھوڑی کر کے کرے، آج ہی دینا ضروری نہیں. اور ہم نے شروع کر دیا اور اسی حالت میں انتقال ہو گیا تو اللہ تعالیٰ یہ بھی دیکھ رہے ہیں، جب 100 قتل کے مجرم کو اللہ تعالیٰ اس طرح معاف کر سکتے ہیں تو ہمیں بھی معاف کر سکتے ہیں. اس لیے یہ بات اللہ تعالیٰ ہمیں سمجھا دے کہ توبہ کرنے میں اب مزید دیر نہیں کرنی چاہیے. اور توبہ تو ہمارا کیا ہوتا ہے، دونوں ہاتھوں کا توبہ توبہ، یہ توبہ نہیں ہے. توبہ کا مطلب یہ ہے کہ آئندہ گناہ سے بچنے کا ارادہ کرے، ابھی کے گناہ پر شرمندہ ہو اور آئندہ گناہ سے بچنے کا ارادہ کرے. اللہ تعالیٰ یہی فرما رہے ہیں، دوڑو، تیزی دکھاؤ اللہ کی مغفرت کی طرف. میر ربکم و جنتن، اور جب مغفرت ہو جائے گی تو جنت بھی ملے گی اس جنت کی طرف. ارض السماوات والارض، جس کی چوڑائی زمین و آسمان کے برابر ہے. تو لمبائی کتنی ہوگی، وہ کس کے لیے تیار کی گئی، عدت للمتقین، وہ متقین نیک اور متقی یعنی اللہ سے ڈرنے والوں کے لیے تیار کی گئی. پیچھے آ چکا ہے عدت للکافرین، آگ جو ہے جہنم کافروں کے لیے تیار کی گئی ہے، اور جنت متقین کے لیے. مسلمین بھی ہوتے ہیں بعض، لیکن افسوس یہ ہے کہ مسلم کا مطلب کیا ہے، فرما بردار. ہم سب مسلم ہیں، کوئی کہے کو مومن مسلم، لیکن فرما بردار بھی ہیں ہم، نافرمان بھی ہیں. کلمہ طیبہ پڑھنے میں تو ہم فرما بردار ہیں، لیکن اس کی اجزاء میں، جیسے ایک آدمی انسان تو ہے لیکن اس کا ایک ہاتھ نہیں ہے، ایک پیر نہیں ہے، تو انسان کیسا ہے بتائیے، ادھورا ہے یا نہیں، معذور انسان کہا جائے گا. تو کلمہ پڑھنے کے باوجود جو گناہوں میں کبائر میں ہے اس کا ایمان معذور سا ہے، توبہ کر کے اپنی صحت کو درست کر سکتا ہے آدمی. تو یہ کون لوگ ہیں، اللہ تعالیٰ اس کی نشانیاں بتاتے ہیں، جنت کی طرف بڑھنے والے اور جن کے لیے جنت تیار کی گئی ہے، مغفرت کی طرف بڑھنے والے. الذین ينفقون فی السراء والضراء، وہ لوگ ہیں جو خرچ کرتے ہیں اللہ کے راستے میں، خوشنود، خوشی کی حالت میں بھی، خوشحالی میں بھی اور بدحالی میں بھی. خوشحالی میں تو کرتے ہی ہیں، بدحالی میں بھی کرتے ہیں. آج خوشحالی والے بھی کہتے ہیں ہمارا بچتا کہاں ہے صاحب، کہاں سے دیں، مولوی صاحب پیچھے لگے رہتے ہیں، دو کیے کب کہا جا رہا، سارا مال دے دو، آدھی تنخواہ دے دو. جس کی تنخواہ 30,000 ہے وہ 1,000 اس میں سے دے دے، کتنے فیصد بن گیا، 1,00,000 میں سے اگر کوئی 5,000 دے دے 5% بن گیا، آدھا کر لیں 50,000 ہے تو اس کے 2,500 ہو گیا. اور یہ بھی جب ہے جب پانچ، اگر اور کم کرنا چاہے 2% دے دے تو پھر 2,000 ہو گیا 50,000 میں سے، 1,00,000 میں سے 4,000 ہو گیا، اور 30,000 میں سے اسی لحاظ سے 1,500 تو دے دے کم. ہمارے یہاں کیا ہوتا ہے، مسجد میں آئے وہ بھی اگر کوئی چندہ مانگا جا رہا ہے تو 50 روپے 20 روپے دے دیے. مجھے یاد ہے آج سے کئی بہت برس پہلے کی بات ہے، گویا کہ یہ 90s اور یعنی 90 اور 2000 کے درمیان کی بات ہے، کہ ایک اسٹاف کی بیٹی کی شادی ہوئی تو بڑی دھوم دھام سے ہوئی. اس وقت لوگوں نے بتایا 5-6 لاکھ روپے خرچ کیے، زمانے 5-6 لاکھ اور اب کے بہت فرق ہے. تو میرے سامنے ہی وہ بیٹھے تھے، میں بھی نمازی تھا، ہمارے امام صاحب جو ہے وہ نماز پڑھا رہے تھے تو چندہ ہوتا تھا. الحمدللہ ہمارے عز والا نے اس چندے کو منع فرمایا، لوگوں کے سامنے جھولی مت پھیلاؤ، اللہ کے سامنے جھولی پھیلاؤ. پھر اللہ کا شکر ہے اس میں ڈبے رکھ دیے، جس کو دینا ہو خود لا کے دے، ہمیں غرض نہیں ہے. جس کو جنت میں جانا ہو، آخرت میں مکان بناؤ، وہ اس کو چاہیے وہ خود دے، ہم کیوں مانگے، ہم کیوں ہم اللہ سے مانگتے ہیں. اللہ تعالیٰ پھر ایسا ہمارے شیخ فرماتے تھے، میں اللہ تعالیٰ سے مانگتا ہوں کہ اللہ اہل زر کی کھوپڑی پر میری دعا کو برسائیے،
खोपड़ी पर, अहले जर की खोपड़ी पर हमारी दुआओं को बरसाइए और वो लेकर मुअद्दबाना आ जाएं कि अल्लाह ये आप कबूल फरमा लीजिए, आपकी मेहरबानी होगी। अल्लाह का शुक्र ऐसे ही आते हैं, किसी के दरवाजे पर हम नहीं जाते। अल्लाह ताला का बेहद फजल व करम है, ये अल्लाह वाले की गुलामी का गुलामी है। और हजरत वाले ने भी अपने शेख की गुलामी की थी, 7 लाख रुपए उस जमाने में सन 1980 में, 7 लाख कितने हो गए अब के, 70 लाख कम अज कम, ये भी कम है। तो वो दे रहे थे दुबई का शेख एक हजरत को एक हवाले से, नवाब कैसर साहब जिनका मैं जिक्र करता हूँ, उन्होंने कहा मेरा दोस्त है दुबई में, वो आपको 7 लाख रुपए दे देगा। तो उन्होंने फिर उसको बात हुई तो उन्होंने कहा वो आके ले जाए, ठीक है मैं दे दूंगा साइन करके। हजरत मैं नहीं जाऊंगा, आपको दे दे वो, उस वक्त अकाउंट अकाउंट का इतना था नहीं, आपको दे दे मैं ले लूंगा लेकिन मैं जाऊंगा नहीं, या तो खुद पहुंचाए किसी के जरिए या आप लेके दें, मैं उसके दरवाजे पर नहीं जाऊंगा। उसकी शर्त यही थी, हजरत नहीं गए, पैसा नहीं मिला, फिर भी मदरसा बना और मस्जिद बनी और आज भी है अल्हम्दुलिल्लाह। ये इस वरमाए में अपनी अपनी खानकाह पर ये तोहमत नहीं लगने दूंगा कि इसका दुर्वेश एक बादशाह के दरवाजे पर गया। अल्हम्दुलिल्लाह फिर इसका असर ये था, खर्दे से बिल्डिंग बन रही थी, ठेकेदार हजरत फरमाते, मीर साहब फरमाते थे कि हजरत मुझसे कहते जब ठेकेदार सामने आता है तो मुझे परेशानी होती, इसका कितना पैसा चढ़ गया। हजरत दुआएं मांग रहे थे, बस दुआ अल्लाह से ऊपर फरियाद जा रही है, अल्लाह ताला फिर लोगों के दिलों में डालते हैं। साउथ अफ्रीका से फोन आया, साउथ अफ्रीका से, मुरीद नहीं था वो, पहले उसने वो अंग्रेजी नहीं उर्दू नहीं जानता था, उसने अपने आदमी से कहा तो उसने आए बाएं शाये किया, सही से राबता नहीं किया। फिर उसने किसी मीर साहब से किसी अंग्रेजी दां से राबता किया कि मैं आपके शेख से बात करना चाहता हूँ। फिर उसने कोई दरमियान में वो जो है नुमाइंदा रखा, उर्दू में बात कराई कि हमारे सेठ साहब आपको आपके इदारे को, अब आपका इदारा क्या, वही बात ऊपर पहुंची है यानी अल्लाह के दरबार में, आपके इदारे को कुछ रकम देना चाहते हैं, आपके इदारे में कितने रकम की जरूरत है। हजरत भाई पर यहाँ तो कर्जा बहुत है, आप जितना चाहे दे दें 2-4 लाख, यहाँ तो 40-45 लाख कर्जा है। तो उन्होंने कहा कि आप इनसे कह दें जो बात का सेठ कि आप बिल्कुल किसी से ना कहें हम 45 लाख रुपए, ये 1985 की बात, उस जमाने में 45 लाख रुपए एक आदमी ने दिया, एक आदमी, ये क्या है कि आहो फुहा ऊपर जाती है फिर लोगों की खोपड़ी में बरसती है, अल्लाह ताला फिर उनको तौफीक देते हैं, वरना लोग दरवाजे दरवाजे जाते हैं उनको क्या मिलता, 2000-1000 दे दिया। आप देखिए चंदा रसीद बुक लेके जो लोग फिरते रहते हैं, 20 रुपए भी न देने के लिए लोग दरवाजा नहीं खोलते, नहीं मस्जिद को चंदा देना पड़ेगा, कितनी महरूमी की बात है ये। हालांकि होना ये चाहिए, इमाम को चाहिए बयान करे कि आप नहीं देंगे तो हमारा कोई नुकसान नहीं होगा, अल्लाह चलाएगा लेकिन आपका अपना नुकसान होगा, कयामत के दिन फिर आप किस चीज से सवाब हासिल करेंगे, वहां ये चीजें काम आएंगी, जो माल यहाँ का दिया वहां काम आएगा, हम अपने पेट में थोड़ी डालने जो आपसे क्या बड़ी मेहरबानी होगी आप चंदा दे दीजिए। हमारे वाले मदारिस वालों से भी फरमाते थे, अहले मदारिस ये ना कहो कि मदारिस के गरीब मिस्कीन तलबा मुस्तहिक को आप ज़कात दे दीजिए मेहरबानी होगी, बल्कि यूं कहो कि ज़कात के मुस्तहिक यहाँ मौजूद हैं, आप देना चाहें तो यहाँ भी उसका महवर है और यहाँ भी खर्च कर सकते हैं, ये नहीं कि आप यहीं पे दे दीजिए। अल्हम्दुलिल्लाह जो बेनियाजी से काम करता है तो अल्लाह ताला उसकी मदद करते हैं, और जितना लोग जो लोगों के पीछे फिरता है फिर वो बेचारा परेशानी होता रहता। तो मैंने बता रहा हूँ कि अपनी कंजूसी हम बता रहे हैं, हमारे मुआशरे में क्या हालत, चंद लोग ऐसे हैं जो माशाल्लाह दीनदार हैं वो खर्च करते हैं, वरना आम तौर पे नमाजियों को भी तौफीक नहीं, अगर 1 लाख भी तनख्वाह 1000-2000 से ज्यादा नहीं देते, इधर उधर खर्च हो रहा है, फंक्शन में खर्च हो रहा है, बच्चों की तकरीबात में सालगिरह हो रही है, सरजानी टाउन में सालगिरह, बताइए इतना पैसा है कि सालगिरह में इतना पैसा लगाया, सालगिरह कोई सवाब का काम है, गैरों का तरीका, इसको छोड़ देना चाहिए, कोई बच्चे की सालगिरह मना रहा है, कोई शादी की सालगिरह, और इस पर जो है तहाइफ आ रहे हैं, ये सब गैरों की रस्में हैं, छोड़ देना चाहिए। तो अपने जात में कितना लगा रहे हैं और अल्लाह के लिए कितना भेज रहे हैं, और अल्लाह के लिए भेज के हम कोई एहसान नहीं कर रहे हैं, बल्कि हमें वहां मिलेगा 1 की जगह 10, 10 की जगह 70 और बकदर इखलास 700 गुना बढ़ा के अल्लाह ताला ये चीजें हमें वापस करेंगे। वहीं युकरिदुल्लाह कर्जन हसना, कौन है जो अल्लाह को बेहतरीन कर्जा दे, ये कर्जा दे रहा है वहां पर अल्लाह ताला देंगे, ये दे नहीं रहा है बल्कि कर्जा दे रहा है, अल्लाह ताला दे रहा है अपने भाई को, अपने अल्लाह के घर में अल्लाह को कर्जा दिया जा रहा है। युकरिदुल्लाह कर्जन हसना, तो बहरहाल वो साहब बैठे थे, मैं पीछे तमाशा देख रहा था। उन्होंने 100 का नोट निकाला, वो झोली फैलाते हैं, कोई मस्जिद की टोपी में चंदा मांग रहे हैं, ऐसे झोली फैला रहे हैं। तो मैं देख रहा 100 रुपए निकाले, मैं चलो 100 रुपए जमाने में एक अच्छी रकम दे, आज 1000 रुपए। तो उन्होंने 100 रुपए डाले और फिर गिन के कुछ पैसे निकाले, उसमें होते थे ना पैसे निकाले, 90 रुपए वापस निकाले, 10 रुपए का चंदा दिया, जिन्होंने अपनी बेटी की शादी में 6-7 लाख रुपए खर्च किए थे। ये हालत है अल्लाह के रास्ते में खर्च किया, और बेटी की शादी में नामो नमूद सोने का जेवर का सेट फला सारी चीजें होनी चाहिए। ये बता रहा हूं, अपने हौसलों को बुलंद करें, अल्लाह के रास्ते में जो खर्च करेगा अल्लाह ताला उसको यहां भी देगा और वहां इससे ज्यादा देगा। तो वो कौन लोग हैं जो खुशहाली में भी, ठीक है अब जैसे कोई कहे हाँ भी पहले हमारी नौकरी थी 1 लाख की, अब छूट गई, अब तो 50,000 है, तो आधा कर दे, वही फीसद हो जाएगा ना, आधा फीसद का फायदा ये आधा हो जाएगा। आम दिनों में अगर दुकान में 20,000 आमदनी है तो रमजान में कितनी हो जाती है, डबल नहीं, 4 डबल 5 डबल 1 लाख आमदनी हो जाती, अब वही आमदनी पे दिया जाएगा। 20,000 में अगर 500 रुपए देते थे तो 1 लाख में 5,000 रुपए हो जाएंगे। तो ये आसानी के साथ फीसद पे फायदा ये है हर, और कहते हैं कि मर्दों से उसकी आमदनी ना पूछो और औरतों से उनकी उम्र ना पूछो वरना झूठ बोलने पे मजबूर होंगे। औरतों से उम्र पूछिए क्या एज है, यानी बस ये 30 अबव 30 हूं मैं, अबव 30 के बाद चंद महीने, अब वो महीने 500 भी हो सकते हैं, यानी कितने महीने ये पता नहीं है। इसी तरह मर्द भी कहता है बस गुजारा हो जाता है, अल्हम्दुलिल्लाह बहुत अच्छा गुजारा, ये नहीं बताएगा कितना है। तो ये बताने की जरूरत ही, मौलवी को पूछने की जरूरत क्या है, मसाइल ऐसा जिसको जितनी आमदनी उसमें से आदमी खुद, एक तो मिसाल बताए 1 लाख में ये है, 0.5 लाख में ये है, 2 लाख में इतना है, वो फीसद मुकर्रर कर ले आदमी। तो खुशहाली में भी दे और जब खुदा ना खास्ता हालात गुदगरगु हो तब भी खर्च करे, इसकी बरकत से फिर अल्लाह ताला हालात को दुरुस्त फरमाएंगे खर्च करने की बरकत से। तो फरमा रहे हैं अल्लज़ीन युन्फिकूना, मेरे प्यारे कौन है, मगफरत की तरफ आने वाले, जन्नत की तलब करने वाले, जो लोग खुशहाली में भी खर्च करते हैं, तंग दस्ती में भी खर्च करते हैं, और कौन है। और ये भी बता दें, ये तो सदकात की बात है, ज़कात क्या जैसे महीना आमतौर पर लोग, हालांकि ये कोई रमजान में जक़ात फर्ज नहीं है, जक़ात साल में एक दफा फर्ज है। अब लोग रमजान में इसलिए बता देंगे, रमजान में मैं कहता हूँ तारीखें याद रहती हैं, आम दिनों में चांद की तारीख याद नहीं रहती हम, इसलिए पहली रमजान कोई 10 रमजान ये बना लेता है, पहली मुहर्रम भी बना सकते हैं, हमारे दोस्त यहाँ आते हैं, पहली मुहर्रम को हर साल के पहली मुहर्रम को दुकान बंद करके अपने माल की गिनती करके फिर उसका जो है लगा के हिसाब जक़ात निकालते हैं। तो कोई पहली रमजान कर ले, 10 रमजान कर ले, इसमें हरज नहीं है। रमजान में ये कि सवाब भी बढ़ जाता है, जकात का सवाब 70 दर्जा हो जाएगा, सदके का सवाब जकात के बराबर हो जाएगा, और जकात का सवाब 70 दर्जे बढ़ जाए, इसलिए लोग करते हैं। तो साल जो गुजर गया, अब माल को अपने दोबारा काउंट करें, कितना माल है इतना है, कर्जा कितने का है उसको माइनस करेंगे, ये माइनस हो गया। ये नहीं कि माल अगर बिल्कुल 10 लाख का, अभी पिछले दिनों एक साहब हिसाब लेके आए, यहां सुना उन्होंने जकात के बारे में, हिसाब लेके आए, ये 35 लाख का सामान है मेरे पास, तुम बयान करते हो ना सामान पे जकात है, और ये 45 लाख का कर्जा है, अब मेरे पे कितने की जकात है कह तो ये सकता आप खुद काबिले जकात है, आप ही को जकात देनी चाहिए, लेकिन अगर सैयद है तो नहीं दे सकते, लेकिन इस आदमी पे जकात नहीं है क्योंकि माइनस में जा रहा है। आज के लिए हाल है कि कर्जे पे कारोबार चल रहा है, तो अगर कर्जा ज्यादा है तो जकात नहीं है, और कर्जे से बच रहा है 5 लाख भी तो उस 5 लाख पे जकात। तो ये आसान हिसाब, सारा हिसाब करके किसी मौलवी साहब के पास ले जाए, मदरसे में ले जाए, ये मेरा माल है आप बताइए अब इसमें से कितना मैं दूं, वो बता देंगे इतना बनता है उसका, जो ये समझ लें जो भी कर्जा है। और अगर अभी एक होता है कर्जा जो मिलने का इम्कान है, हमने किसी को दिया हुआ, इस पे भी है, हमने किसी को दिया हुआ या कमेटी डली हुई है, तो मिल जितनी कमेटी के, जैसे 5 लाख की कमेटी बाधे लोग डालते हैं, तो 2 लाख मिल गए हैं इस पर जकात है, 3 लाख अभी नहीं मिले इस पर जकात नहीं। इसी तरह किसी को कर्जा दिया है और हमारे मुआशरे में ये रिवायत, ये बुरी रिवायत जो है वो पनप रही है कि कर्जा दे दिया तो मिलने के कोई इम्कान नहीं है, जब लिया था कर्ज उसके कान बिल्कुल ठीक थे, वापसी का जब कहा मैंने तो बहरा हो गया, तो अब जब अभी अगर ये नहीं देगा अभी तो इसको ये गुनाहगार नहीं होगा, और अगर मिल जाएगा तब दे, अगले साल दे दे, और अगर मिलने का इम्कान वक्वी है, आदमी नेक है तो दे देना चाहिए, है इसी पर, अगरचे माल उसके पास है लेकिन जकात इसी पर देने को। ये सब तफसील और अहले इल्म से पूछ लें, हर आदमी अपने بارے میں، کیونکہ زکات نہ دینے پر کتنی بڑی وعید ہے، بخاری شریف کی روایت ہے کہ قیامت کے دن ایک سانپ اس پر، ایک اجدہا اس پر مسلط کیا، سانپ بڑے قسم کا سانپ، اجدہا اس پر مسلط کیا جائے گا، زہر کی زیادتی کی وجہ سے، زہر کی زیادتی کی وجہ اس کے سر کے بال اڑے ہوئے ہوں گے، گنجا سانپ، کالا اور گنجا، اور اس کے دونوں یہاں پر تل ہوگا، یہ بھی زہر کی علامت، یہ سب بخاری شریف میں، اور اس کو مسلط کیا جو زکات نہیں دیتا خیرات پر، کیوں جیسے نفل نہ پڑھنے پر پکڑ نہیں ہے، اسی طرح صدقات نہ دینے پر پکڑ نہیں ہے، زکات نہ دینے پر یہ بات ہے، تو اس کو پھر اس کو لپٹ جائے گا وہ سانپ اجدہا، اور پھر اس کو اس کی بانچھیں پکڑ کے کہ میں تیرا مال ہوں، میں تیرا مال ہوں، تو اس کو جب تک حدیث شریف میں جب تک عذاب و ثواب کا حساب نہیں ہوگا جب تک اس کو یہ عذاب دیا جاتا رہے گا. اللہم احفظنا من، الحمدللہ مسلمان دیتے ہیں، کیونکہ مسلمانوں کو یہ روایت بھی پہنچ چکی ہے کہ اگر مال زکات نہیں دو گے تو اصلی اور حلال مال کو بھی لے جائے گا وہ ساتھ، جو بغیر زکات والا ہے اگر وہ زکات میں ملا رہے گا تو وہ بھی تلف ہو جائے گا، کوئی خدا نہ خواستہ بعض دفعہ آگ لگ جاتی ہے، ڈاکہ پڑ جاتا ہے، تو وہ مال بھی جا سکتا ہے، اسی لیے بہت سے جو نماز کی پابندی نہیں کرتے زکات وہ بھی دیتے ہیں تاکہ مال بچا رہے، یہ ہے الحمدللہ. اور حکیم الامت تھانوی رحم اللہ تعالیٰ نے اس کو لکھا ہے، ایک عیسائی جو ہے وہ زکات دیتا تھا، عیسائی مسلمانوں کے طریقے سے زکات دیتا تھا، اس کو پتا تھا یہ لوگ جانتے ہیں قرآن میں کیا ہے، کیا حق ہے باطل ہے سب جانتے ہیں، کرتے نہیں، ہٹ دھرمی ہیں. پھر اس کو کسی نے آ کے بتایا، بتائی تمہارے محلے میں آگ لگی، تمہارا گھر جل گیا، سب محلہ جل گیا. وہ اس کہا نہیں میرا گھر نہیں جل سکتا. اس نے کہا کیسے نہیں جل سکتا، سارا محلہ جل گیا تمہارا. جب جا کے دیکھا تو واقعی اس نے کہا میں مسلمانوں کے طریقے پہ زکات دیتا ہوں، میرا گھر نہیں جلتا. نہیں جلا، اللہ تعالیٰ اس کے اس عقیدے کی وجہ سے اس کا گھر بچا لیا. تو یہ بات ہے کہ زکات نہ دینے سے اصلی مال بھی جو ہے وہ بھی جا سکتا ہے، لہذا تھوڑا سا 2.5%، جب 2.5% ہے تو اس کو دے دے آدمی. اور یہ بھی میں بار بار بتا چکا ہوں، پہلے بھی دے سکتے ہیں اور بعد میں بھی دے سکتے ہیں، اب ابھی تک نہیں دیا اب پچھلے برسوں کا بھی دے سکتے ہیں، اور اگر اسی سال کا باقی اور ابھی نہیں ہے، ابھی ہاتھ میں نہیں ہے، تو آپ 2,000-4,000 مہینے کے نکال نکال کے کسی غریب کو دیتے رہیں یا جمع کرتے رہیں، پھر جہاں دینا ہے کسی غریب کو یا مدرسے میں دے دیں، مسجد میں زکات کی رقم نہیں لگتی. تو آگے فرماتے ہیں یہ کون لوگ ہیں، جو لوگ اللہ کے راستے میں خرچ کرتے ہیں خوشحالی میں بھی تنگ دستی میں بھی، والکاظمین الغیظ، اور وہ لوگ اللہ کے پیارے ہیں مغفرت پانے والے جو اپنے غصے کو پی جاتے ہیں. والعادمین الغیظ نہیں فرمایا، جن کو غصہ نہیں آتا، غصہ آتا ہے مگر آتے ہوئے غصے کو پی جاتے ہیں. حضرت فرماتے تھے کظم کس کو کہتے ہیں، شد رأس القربہ عند امتلائیہا. جو پہلے زمانے میں، اس زمانے میں کب بولا جاتا تھا کظم، کہ جب میں نے مشک کا منہ بھر رہا تھا، جب مشک کا منہ بھرتا ہے اس کو باندھ دیا جاتا ہے تاکہ اس سے پانی نہ گرے، اس بھرے ہوئے مشک کو اس کو کہتے ہیں کہ یہ ہے قزم، یہاں پہ منہ باندھ دیا تو یہاں تک غصہ آ جائے آدمی اس کا جاری کرنے، یہاں تک آ جائے اس کو پی لے، یہ ہے قزم. نہ آئے یہ نہیں، غصہ پیدا ہی نہیں ہونا چاہیے، غصہ حرام ہے. بہت سے لوگ غصہ اگر نہیں ہوگا تو کافر سے جہاد کیسے ہوگا، اور بہت سی چیزیں ایسی ہوتی ہیں جس کے لیے غصے کی ضرورت پڑتی ہے کوئی چیز نافذ کرنے کے لیے، لہذا یہ اللہ تعالیٰ نے رکھا ہے، لیکن کہاں استعمال کرنا ہے یہ دیکھنا ہے. جیسے شہوت ہے کہاں استعمال کرے، اگر نامحرم پہ استعمال کرے گناہ ہے، بیوی پہ استعمال کرے حلال نہیں مستحب ہے، اور ابھی روزے میں ناجائز ہے روزے کے بعد حلال ہے، ہر چیز کو اس کے محل میں رکھنا یہ ہے. وَذُو الشَّيْءِ فِي غَيْرِ مَحَلِّهِ، کسی چیز کو دوسری جگہ یعنی اس کے غیر جگہ پہ رکھنا یہ ظلم ہے. جیسے گلاس یہاں سے اٹھایا وہاں رکھ دیا. ہمارے ایک دوست لطیفہ سناتے ہیں، ہم اپنی سرشت پہ یہ بنا ہوا ہے کہ جنت میں اتنے لوگ ہوں گے تو پاکستان والے کیسے پہچانے جائیں گے، کراچی کے اجتماع والے ہمارے محلے والے کیسے پہچانے جائیں گے، تو کہاں کیسے پہچانیں گے، تو کسی نے بتایا جہاں پہ دیکھنا کہ گلاس کولر سے بندھا ہوا ہے سمجھ لینا یہ پاکستانی لوگ ہیں، مٹکے سے یا کولر سے بندھا ہو جائے کیا ہے، گلاس اٹھاتے ہیں یہاں سے رکھتے وہاں پر ہیں، ہم نے پی کے وہاں رکھ دیا چلے گیا، وہ ڈھونڈ رہا ہے کہیں نہیں گلاس، تو وہاں رکھنا ضروری ہے. مفتی محمد شفیع صاحب نے اپنے بیٹوں سے فرمایا، مفتی تقی صاحب لکھتے ہیں ہم سے فرمایا، تم لوگ جو ٹوتھ پیسٹ منجن ادھر ادھر رکھ دیتے ہو نا یہ حرام ہے. اتنی چھوٹی سی بات، ہاں ایزائے مسلم حرام ہے، اب دوسرا اٹھ کے تلاش کر رہا ہے ٹوتھ پیسٹ کہاں ہے بھائی، برش کہاں ہے، فلاں کہاں ہے، اس کو اس کی جگہ پہ رکھو جو جہاں رکھنا. تو جو چیز جیسے آنکھ اللہ تعالیٰ نے کیوں دی ہے، تاکہ اس سے تلاوت کریں، والدین کو دیکھیں، راستہ دیکھیں، حرمین شریفین کو دیکھیں، اس لیے دی ہے. نامحرم کو دیکھنا اس کا غلط استعمال ہے. وضع الشیء فی غیر محلہ، یہ پھر غلط استعمال سے اس پر گناہ ہوگا. اسی طرح ہر چیز کو اس کی جگہ پہ رکھنا. تو غصہ بھی کہاں پہ ہوگا، جہاں پہ جاری کرنا ہے. جیسے بچے نے نماز نہیں پڑھی، تھوڑا سا اس پہ کیوں نہیں پڑھی، چلو ابھی پڑھو میرے سامنے، آئندہ وہ سمجھ جائے گا. یہاں پہ اچھا چلو کوئی بات نہیں بعد میں پڑھ لی، یہ کیا بات. اسی سے بچے خراب ہوتے ہیں. ایسی چیزوں کو نافذ کرنا چاہیے. اسی طرح اہلیہ محترمہ باہر آپ کو دروازے کے باہر کھڑی نظر آ گئی، ہاں میں ذرا سبزی، تمہیں کس نے کہا سبزی خریدنے کے لیے، آئندہ تمہیں باہر نہ دیکھوں، یاد رکھنا. ایک دفعہ کہہ دیں آئندہ انشاءاللہ نظر نہیں. اور ہم لوگ کیا کہتے ہیں، چلو کوئی بات نہیں ہے، تم بھی خریداری کر لیا کرو. بہت سے لوگ بڑے فاخرانہ انداز میں کہتے ہیں کہ مجھے تو مارکیٹ جانے کی ضرورت ہی نہیں پڑتی، میری اہلیہ سب خریداری کر لیتے، جمعہ بازار، بدھ بازار. یہ کیسا ہے؟ اللہ تعالیٰ نے مرد کو وزیر خارجہ بنایا، عورت کو وزیر داخلہ بنایا. وزیر داخلہ کا کام وزیر خارجہ کرنے لگے تو آپس میں لڑائی ہوگی. تو عورت کا کام گھر گرہستی اندر رہ کے ان چیزوں کو صحیح کرنا، کھانا پکانا یہ سب، اور مرد کا کام باہر سے لا کے دینا ہے. فریج کس گھر میں نہیں ہے؟ آج کے اس ایسے پسماندہ علاقوں میں بھی شاید کوئی 100 میں 2-4 گھر ہو جس میں فریج نہ ہو. باقی ہر تو فریج میں گوشت ہو، سبزی ہو، ہر چیز موجود ہونی چاہیے. نہ ہو تو بھی شوہر کو فون کرے، بھائی فلاں چیز لیتے آئیے گا. عورت کو گھر سے بلا وجہ نکلنا یہ مناسب نہیں. اگر نکلے تو اب شوہر کا کام ہے کہ اس کو روکے. اگر کسی کی بیوی نکلتی ہے، بتا رہا ہوں، اور وہ امامت کرتا ہے تو ایسے کی امامت جائز نہیں ہے. لکھا ہے مسائل میں، اگر کسی کی بیوی بے پردہ گھومتی ہے اور وہ امام منع بھی نہیں کرتا، ایک تو منع کرتا ہے اکثر کنٹرول میں نہیں ہے، اگر منع کرتا ہے تب بھی کچھ گنجائش ہے، لیکن تقوی کے خلاف یہ بھی ہے. لیکن اگر وہ منع بھی نہیں کرتا تو یہ آدمی امامت کا اہل نہیں ہے کہ جس کی بیوی بے پردہ پھرے، یہ آدمی خود فاسق و فاجر ہے. جس طرح ہمارے اوپر، ہمیں اپنے اوپر شریعت کا احکام کو لاگو کرنا ضروری ہے، بیوی بچوں پر بھی ضروری ہے. اللہ تعالی ہمیں اس کی فکر نصیب فرمائے. اور یہاں پہ تھوڑا سا غصہ، وہ بھی بناوٹی سا ہو، لکڑی اور ڈنڈا مارنے کی ضرورت نہیں ہے. ہمارے فرماتے ڈنڈا نہ مارو، مرنڈا پلاؤ، انڈا کھلاؤ، اور پھر کہو دیکھو ہم یہ ہماری شریعت کا حکم ہے، ہم اس کے خلاف نہیں دیکھ سکتے. انشاءاللہ کریں گے، پہلے ہم خود کریں. ہم خود پردہ نہیں کرتے بیوی کی بہنوں سے، اور بیوی سے کہہ رہے ہیں دیکھو غیر محرم آئے تو تم پردہ کرنا. اور اپنی بیوی کی بہن سالی جس کو کہتے ہیں، یا اپنی بھائی کے بیوی سے ہم بات کر رہے ہیں، تو جب ہم اس گناہ کریں گے تو وہ کیسے بچیں گے؟ پہلے ہمیں رکنا پڑے گا. جب تقویٰ کا اہتمام ہم کریں گے تو ہماری دیکھا دیکھی، ہماری عورتیں، ہمارے بچے سب انشاءاللہ اس راستے پہ آئیں گے. ہمارے خاندان میں الحمدللہ، خاندان میں حلقے میں 8 سال کا بچہ ہے، تو بلا رہے آ جا بھائی، کہا نہیں وہاں نہ محرم بیٹی، وہاں نہیں آتا. 8 سال کا بچہ کہہ رہا ہے، کیا ہے؟ دیکھ رہا ہے گھر کا ماحول کیا ہے. 8 سال کا بچہ کہہ رہا ہے گھر کا ماحول کیا ہے. اور تو یہ پردہ کر رہے ہیں، فلاں فون آیا کہ بھائی فون آیا فلانی بات کرنا چاہ رہی ہے، کہا نہیں ہمارے محتمم صاحب نے فلانے نے منع فرمایا کہ عورت سے بات مت کرنا. تو جب الحمدللہ ذہن بنتا ہے تو بچہ شروع سے اس کو یہ اس کے اندر شرم و حیا ہوتی، اور جہاں نہیں ہے وہاں بے محابا جو ہے وہ آ رہے جا رہے ہیں. کیا ہوتا ہے جب بعد میں فتنہ پیدا ہوتا ہے تو پھر کہتے ہیں ہاں یہ کیسے ہو گیا، تو یہ فتنہ تو ہم نے خود اس کو پالا ہے. اللہ تعالیٰ ہمیں شریعت کا نفاذ اپنے گھروں میں کرنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین.